अब आगे हम चलेंगे कि सब्र की बुनियादें क्या हैं, क्योंकि सब्र लेना तो है, तो क्या चीजें हैं। तो सब्र और शुक्र की बुनियाद तीन चीजों पे कायम है। नंबर एक, अल्लाह ताला की इताअत और फरमा बरदारी पर सब्र और शुक्र करना। फिर दूसरा, अल्लाह ताला की मासीयत से इज्तनाब करने पे सब्र और शुक्र। और तीसरा, अल्लाह ताला की कजा और कदर पर तस्लीम और रजा का पहलू इख्तियार करते हुए शुक्र करना। वही चीजें तीन, बात मानने का सब्र, बात से रुकने पे सब्र, और तकदीर के वो फैसले जो बजाहर हमें अच्छे नहीं लगते उस पे सब्र। तीनों को अलग से थोड़ा सा फिर देख लीजिए। तो दुनिया में जो पेश आने वाले मसाइब हैं उस पर सब्र कैसे किया जाएगा, कि एक इंसान जब उसको ये यकीन हो जाता है कि मैं कुछ बदल नहीं सकता, तो फिर उसको सब्र आ जाएगा। आप देखिए, इस दुनिया में मुसीबतें भी आएंगी, मशक्कतें भी आएंगी। कोई शख्स ये कह ही नहीं सकता कि मेरी जिंदगी में हमेशा मेरी पसंद की चीजें हैं, सआदतमंदी हो, खुशबख्ती हो, ये कभी हो नहीं सकता। बचपन से लेके कोई माँ कहे कि मेरा बच्चा कभी ना गिरे, और अब जो बच्चा मैंने पैदा किया ये कभी रोए ही ना, तो आप कहेंगे कि वो तो मुर्दा पैदा होगा, क्योंकि बच्चे का दुनिया में रोते हुए आना उसकी जिंदगी की दलील है। ठीक है, तो जरूरत इस बात की है कि दुखों से बच तो नहीं सकते, लेकिन आप इनको मैनेज कर सकते हैं। सूरत बलद आयत 4 में अल्लाह ताला ने कहा, लकद खलक नल इंसान फी कबद, यकीन हमने इंसान को बड़ी मशक्कत में पैदा किया। आप देखिए, बच्चा दुनिया में आ ही नहीं सकता अगर वो कोशिश ना करे। सिर्फ माँ के जोर लगाने से बच्चा पेट से बाहर नहीं आता, बच्चे को भी अंदर से हाथ पांव मारने पड़ते हैं। तो जिंदगी का आगाज ही दुख से, तकलीफ और दर्द से। दर्द ज़ेह ना हो तो बच्चा डिलीवर ही ना हो। तो जब जिंदगी का आगाज दर्द से शुरू हुआ, तो आप मुझे बताइए कि फिर उससे आप दुख से निजात कैसे पा सकते हैं। इसलिए अल्लाह ने कहा, तुम्हें आजमाइशें तो आएंगी। और मसाइबे खमसा का जिक्र सूरत बकरा 155 में हम पढ़ भी चुके बहुत दफ़ा, कि वला नब्लुवन्नकुम बिश्शय्यि मिनल खौफि वल जुई व नक्स मिनल अमवाली वल अनफुसि वस्समरात। और अलबत्ता हम ज़रूर तुमको आजमाएंगे खौफ से, भूख से, मालों और जानों और फलों की कमी से, किसी न किसी चीज़ के साथ ज़रूर आजमाएंगे, लेकिन वबशिर साबिरीन, सब्र वालों को खुशखबरी देंगे। तो ये तो होगा। इसी तरह आप देखिए कि सब्र का एक और एंगल क्या है, नफसानी ख्वाहिशात पर कंट्रोल पाना, जिसको आप इंग्लिश में सेल्फ कंट्रोल कहेंगे। लस्ट और शहवत के मुकाबले में खुद को बांध लेना। सूरत मुनाफिकून आयत 9 में आता है, या अय्युहल्लज़ीना आमनू ला तुल्हिकुम अमवालुकुम वला औलादुकुम अन ज़िक्रिल्लाह। ए लोगो, जो ईमान लाए हो, तुम्हारे माल और तुम्हारी औलाद तुम्हें अल्लाह की याद से गाफिल न कर दे। अब्दुर्रहमान बिन औफ कहते हैं कि जब अल्लाह के नबी के साथ हम तंगी और उसरत का शिकार हुए, तो हमने सब्र और शुक्र का मुजाहरा किया, और जब हम खुशहाली और राहतुल बाली से माला माल हो गए, तो हमने अपने इस शियार को बालाए ताक उठाकर रख दिया और सब्र करना भूल गए। अल्लाह अकबर। ये कौन कह रहे हैं? अब्दुर्रहमान बिन औफ, के जिन्होंने अपना घर बार माल औलाद तक इस्लाम के लिए छोड़ी, जिन्होंने हिजरत की और जिन्होंने गज़वे तबूक के मौके पे इतना माल दिया। हर जगह ये नेकियों में आगे। वो कहते हैं कि जब हम पे बुरे दिन थे, मुश्किल दिन थे मक्का में, हमने सब्र किया। मदीना के शुरू के अंदर मुश्किलात में हमने सब्र किया, लेकिन ज़रा अल्लाह ने नेमतें दे दी, यानी बाद में सहाबा को गलबा बहुत मिला, उरूज मिला, माल गनीमत मिला, दौलत बन गई, लोगों के अपने घर फिर बनने लग गए। मत सोचिए कि आप अल्लाह के रास्ते में एक दफ़ा बेघर हों तब आपका कभी घर ही नहीं बनेगा। एक आपने हराम काम छोड़ा अल्लाह के कहने पे, तो अब कभी आपको कोई जायज काम ही नहीं मिलेगा, ये नहीं होता। ये भी अल्लाह का वादा है कि वो दुनिया में उसका बदल देता है। लेकिन कहते हैं जब खैर आई तो हम सब्र करना भूल गए। बस ऐसे भी लोग हैं, जब उनको कैद में डाल दिया गया तो सब्र शुक्र से काम लेते रहे, जब कैद से बाहर आए, खुशहाली मिली, आज़ादी मिली, दुनिया के दरवाजे खुले, माल और दौलत की बारिश हुई और आल औलाद भी खूब आई, तो सब्र करना भूल गए। है कि नहीं? कितना मुश्किल है। तो फिर खुद से लिखिए कि दुखों में सब्र करना ज्यादा मुश्किल है या खुशियों में। तो यकीन कीजिए कि दुखों के अंदर सब्र करना बहुत आसान है, खुशियों में सब्र करना बड़ा मुश्किल है। सबसे मुश्किल सबर है जब एक बेटे की शादी का वक्त आ जाता है। देखिए, अल्लाह ना करे कि किसी का एक ही बेटा हो और वो मर जाए, दुख तो उस पे भी होगा, लेकिन जब उस एक जवान घुबरू बेटे की शादी का मौका आता है ना, सबर के सारे बंधन टूट जाते हैं। हमारे घरों में जब शादी का जरा सा जिक्र और तस्करा भी शुरू होता है ना, तो बस उसी के साथ ही हमारी कई प्लस माइनस शुरू हो जाती हैं। और मैं अक्सर सोचती भी हूँ और कहती भी हूँ कि अक्सर लोग खुलते ही अपने घरों में शादियों के मौके पे रिश्तों का इंतखाब, हम छुपे रहते हैं। लोग हमें बड़े दीनदार कहते हैं, क्योंकि दरसों में जो आता जाता देखते हैं, हमें पढ़ता पढ़ाता भी देखते हैं, लोगों को भी खपाते हैं, खुद भी खपते हैं। असल हम क्या हैं, दिल में आता ना एक क्वेश्चन, मैं असल में नहीं हूं के बाद मैं असल में अल्लाह की नजरों में कैसी हूं, ये तब पता चलेगा जब मेरे पास कोई खुशी का मौका आएगा। फिर ऐसे कहते हैं, एक ही दिन की तो बात है, चलो कुछ नहीं, फिर माफी मांग लेंगे, फिर जाके रोजा रख लेंगे, फिर रमजान के रोजे रखेंगे। मोमिन कभी नहीं चाहता, तो सब्र करना कब, जब नफ्स पाए। ये जो आपने भी प्लकिंग का सवाल पूछा वो भी इसी में ही है। आपका दिल ही नहीं करता बनने सजने संवरने को, दूसरों में आने को, पंप एंड शो को, तो वो भी अच्छी बात है, अल्लाह ने आपको आजमाइश में नहीं डाला। और जिसका दिल करता है अपने आप को नुमाया करे, खूब सजने संवरने और इस तरह से कि देखो मुझे, फिर वो जब उन पाबंदियों में रहता है जो अल्लाह ने लगाई है, उसका अजर ज्यादा है। तो कह लीजिए कि आपको किसी भी गुनाह से रुकते हुए जितना अपने ऊपर सब्र करना पड़ता है, उतना इंशाल्लाह अजर ज्यादा है। मुसीबत पर मोमिन और काफिर दोनों सब्र का मुजाहरा करते हैं, सच है कि नहीं? काफिर भी बीमार तो होता ही है ना, मोमिन भी होता है, लेकिन आफियत और आसूदगी के आलम में सब्र और शुक्र सिद्दीकीन का शुआर है, ये असलाफ का कौल है। आप देखिए कि मिसाल दूंगी काफिर की और मुसलमान की। एक काफिर भी बीमार हुआ, बस देखिए काफिर बड़े पेशेंट होते हैं, सब्र करते हैं, कुछ नहीं कहेंगे, स्माइली रहेंगे, चिड़चिड़े नहीं होंगे। लेकिन जब क्रिसमस नाइट आती है तो क्या होता है, जब पार्टी की नाइट आती है, जब उनकी वेडिंग सेरेमनीज चलती है, फिर क्या होता है, शराब के बगैर तो वो चलती नहीं है। वीकेंड नाइट्स को क्या होता है, वो खैर की बातें होती है ना। तो काफर जो होता है ना, ये खुशियों में सब्र नहीं कर सकता, थोड़ा दिला जो होता है छोटी सी खुशी में कपड़ों से बाहर आने लगता है। फिर इसी तरह आप देखिए, क्या बाप कहते हैं कि नफ्स पे काबू तो पाना है, नफसानी ख्वाहिशात पे सब्र करना है, तो कैसे करें, इसकी चार शरायत है, ये नोट कीजिए, चार कंडीशंस है, देर आर फोर डिफरेंट कंडीशंस फॉर सेल्फ कंट्रोल ख्वाहिशों पे। नंबर एक ये कि इंसान इसी पे तकिया करके ना बैठ जाए और ना ही इसके दाम में फंस कर इसका असीर हो। पहली शर्त क्या है कि आप उस ख्वाहिश को ही अपनी आखिरी ख्वाहिश ना समझ लें कि ये तो मैंने पूरी करके रहना है, ठीक है। फिर दूसरी शर्त क्या है कि इसको हासिल करने के लिए दिन रात मेहनत ना कर दे, जिसको आप कहते हैं ना कि इस ख्वाहिश को अपने दिमाग पे सवार ना कर ले, उठते बैठते उसी की बातें, उसी की तलाश, जैसे बाज दुनिया वाले दौलत कमाने के लिए हर वक्त पैसा माल कमाना खाना उड़ना बिछोना बन जाता है, और हद तक जिंदगी का मकसद बन जाता है। उनके पास नमाज तक पढ़ने का वक्त नहीं बचता, अल्लाह के जिक्र के लिए इनके पास वक्त नहीं है, जुमे की नमाजें जाती हैं, मादा परस्ती इतनी दिलो दिमाग में बस गई कि अल्लाह के जिक्र के लिए वक्त भी नहीं मिलता। बस नौकरी करने वाले इतने होते हैं कि नौकरी के लिए उनको फजर के बाद से उससे पहले से भी उठना पड़े, उठते हैं, लेकिन इबादत और वाजिबात को छोड़ देते हैं, तो वो उसको किबला और काबा बनाते हैं। कमाना इबादत है, रिस्क हलाल इबादत है, मकसद जिंदगी नहीं है। बस हमारे भाई वो कमाने को इबादत समझते हैं, अच्छी बात है, लेकिन मकसद नहीं बनाना। आपके बच्चे ये ना कहें कि अब्बू पैसों की मशीन है, अब्बू आपको क्या देते हैं, लाकर पैसे देते हैं। अब्बू के साथ पैसे नहीं जुड़ने चाहिए, वो एक साइड इशू है, अल्लाह उनके जरिए से देता है, लेकिन काम 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 हर वक्त। अंग्रेज दानिश्वर का कॉल है, कहते हैं बर्तानिया में लोगों का हाल ये है कि हफ्ते के 7 दिन वो यहाँ के मरकजी बैंक की इबादत करते हैं और 7वें दिन वो चर्च या कनीसा जाकर अल्लाह के सामने हाजिरी देते हैं। यानी हफ्ते के 7ों दिन बैंक को जाके सलामी करनी लाजमी है, पैसे भी तो जमा कराने हैं जो कमाए हैं, फिर 1 दिन जाके चर्च में अल्लाह के सामने खड़े हो जाते हैं। तो बहरहाल क्या पता चला कि दिल दिमाग पे नसवार कर ले, تیسری شرط کیا ہے؟ کہ اللہ کے حق کی ادائیگی کے سلسلے میں صبر اور شکر کا مظاہرہ کرے، مثلا مال کمایا تو زکوٰۃ دے، رشتہ داروں کے حقوق کا خیال رکھے، صدقات کا معاملہ کرے، یعنی اپنے کمائے ہوئے مال کو صرف اپنا نہ سمجھے. اور چوتھی جو سب سے کڑی شرط ہے نا، وہ کیا ہے؟ کہ حرام کاموں میں نہ ان چیزوں کو لگائے. کما لیا آپ نے، بہت اچھی بات ہے، لیکن اب اس کو حرام میں لائیں گے تو مشکل ہوگی. اور ایسے لوگ جن کی دولت بہت ہو اور ہر وقت وہ اسی کی باتوں میں رہیں، تو ان کو دیکھ کر مت کہیے کہ ہاؤ لکی دے یار. اللہ تعالیٰ نے سورۃ طٰہٰ 131 میں یہی کہہ دیا، ولا تمدن عینیک الی ما متعنا بہ ازواجا منہم، اور اپنی آنکھیں ان چیزوں کی طرف ہرگز نہ اٹھاؤ جو ہم نے مختلف قسم کے لوگوں کو دنیا کی زندگی کی زینت کے طور پر برتنے کے لیے دی ہے. دیکھیں یہ دنیا برتنے کی ہے، تاکہ ہم انہیں آزمائیں، لینا دینا ہوں فی. اپنے کوڈ ورڈز بھی اسی طرح کے لفظ بنایا کریں، کوئی پاس ورڈ ہے، کوئی کوڈ ورڈ ہے، ہم آزمائش میں. یہ دنیا آزمائش کا گھر ہے، فتنہ ہے، آزمائشوں میں کھوئے ہوئے ہیں. وارث کو رب بھی کا خیر ہوں باب کا، رب کا رزق بڑا خوبصورت بھی ہے اور باقی رہنے والا بھی ہے. تو یہ دنیا امتحان گاہ ہے، کسی کی دولت کو دیکھ کر منہ میں پانی نہیں آنا چاہیے. قارون کی دولت کو دیکھ کر لوگوں نے کیا کہا تھا؟ سورت قصص 79، یا لیت لنا مثل ما اوتی قارون، ہائے کاش ہمیں بھی وہ ملتا جو قارون کو ملا. وَإِنَّهُ لَذُو حَظٍّ عَظِيمٍ، ہائے کتنے نصیبے والا. ہم بھی لوگوں کے مال کو دیکھ کے رال ٹپکاتے ہیں، یا ہمارے مال کو دیکھ کے ہمارے رشتے دار ٹپکاتے ہوں گے، کتنے بختے والے ہیں، کتنے نصیب والے ہیں. سچ بتائیے، آپ 1,00,000 کرون جیب میں رکھ کر کہیں جائیں، یا آپ کے پاس 1,000 کرون ہو، آپ کی بیماری، آپ کی دل کی حالت کا اس سے کوئی تعلق ہے؟ تو آپ بیمار ہیں، سر میں درد ہے، تو 1,00,000 کرون بھی آپ کو فائدہ نہیں دے رہا، تو 1,000 بھی نہیں دے رہا. تو لوگ آپ کے 1,00,000 کرون دیکھ کر آپ کو سلام کریں تو آپ کو کیا ملا؟ آپ خود تو خوش نہیں ہیں. شوگر پیشنٹ ہے ایک بندہ، آپ امیجن کیجئے 1,00,000 کرون ہے آپ کے، لیکن اللہ نے کہا کہ اس کے ساتھ تمہیں شوگر کا مرض لگ جائے گا، مثال دے رہی ہوں. دوسری طرف یہ 1,000 ہی کرون دوں گا، لیکن تم جو مرضی کھاؤ، آم کھاؤ، مٹھائی کھاؤ، کیا چوز کرے گا انسان؟ 1,00,000 کرون کو کیا کرنا ہے جس کے ہر لمحے آپ کو بیماریاں لگی ہوئی اور یہ نہیں کھا سکتے، وہ نہیں کھا سکتے. تو پیسے سے دولت سے خوشی نہیں ملتی. جتنا آپ اللہ سے جڑیں گے آپ کو اتنا دوسری چیزیں بیکار لگیں گی. پھر اسی طرح سے سورت مومنون 55 سے 56 میں اللہ تعالیٰ نے کہا، اَيَحْسَبُونَ أَنَّمَا نُمِدُّهُمْ بِهِ مِنْ مَالٍ وَبَنِينَ، کیا وہ یہ گمان کرتے ہیں کہ ہم مال اور بیٹوں میں سے جن چیزوں کے ساتھ ان کی مدد کر رہے ہیں، ہم ان کو بھلائیاں دینے میں جلدی کر رہے ہیں؟ بلکہ وہ نہیں سمجھتے. تو کیا پتہ چلا کہ یہ نہیں سمجھنا کیا ہے؟ جو کہ ان کو اللہ تعالیٰ کی طرف سے یہ نعمتیں ملتی ہیں اس کی حقیقت نہیں سمجھتے. نُسَارِعُ لَهُمْ فِي الْخَيْرَاتِ بَل لَّا يَشْعُرُونَ، ہم ان کو بھلائیاں دینے میں جلدی کر رہے ہیں بلکہ وہ سمجھتے نہیں ہیں. تو اتنی بات کا خلاصہ کیا نکلا؟ کہ یہ 4 شرائط کیا ہیں کہ جس کے اندر مالی معاملات میں انسان کو اپنے نفس پہ قابو پانا ہوگا. اب ایک سب سے اچھوتا صبر، اور وہ ایسا صبر ہے کہ دنیا میں ہر ایک کر نہیں پاتا، وہ ہے دعوت اللہ کے راستے کا صبر. اس کو دیکھتے ہیں، جس کو آپ اپنے اوپر لیں، اللہ کے دین کو پھیلانے کا، اللہ کے بندوں کو اللہ سے جوڑنے کا صبر. اس پر صبر جو ہے نا، یہ سب سے بہترین صبر ہے. دعوت دینے والے ہوں، واعظ کرنے والے ہوں، مبلغ ہوں، آج کے دور میں دیکھیے لوگ دین سے بیزار ہیں، ان کو کچھ اچھا ہی نہیں لگتا دین کا کام. اتنے میں چند لوگ جب دین کی دعوت دے کر ان کو بھی بلائیں اور ساتھ سونے پہ سہاگا یہ کہ ان کی برائیوں پہ تنقید بھی کریں، تو لوگوں کو وہ اچھے لگتے ہیں؟ بالکل اچھے نہیں لگتے. عمر بن عبدالعزیز، جن کو عمر ثانی بھی کہتے ہیں، انہوں نے اپنے دور میں جب یہ دیکھا کہ لوگ دین سے دور ہوتے جا رہے ہیں، ٹیڑھے پن کام شروع ہو گئے، کوئی دین سے جا رہا ہے انحراف کر رہا ہے، یعنی کنارے پہ کر کے دین کو اپنی جیو، اور دوسری طرف ٹیڑھے میڑھے کام کر رہے ہیں، تو انہوں نے ایک گروپ کو تیار کیا اور ان کو دعوت کی ذمہ داری دی، اور نصیحت کیا کی آپ سنیں تو ہائی لائٹ کر لیں، اتنے خوبصورت الفاظ ہیں. کہتے ہیں کان کھول کر سن لو. اب آپ اور میں بھی کان کھول کر سن لیں، اسکارف ڈھیلے کر کے، कोई काम कर रहे हैं तो उसको छोड़ के बैठ के लिखना शुरू कर दें। कान खोलकर सुन लो, मैं इस मुआलजे का, मुआलजा बीमारी, मैं इस बीमारी का इलाज और मुआलजा करने का इकदाम करने जा रहा हूँ, यानी मैं सोसाइटी में से वो बीमारियां दूर करने जा रहा हूँ जिसकी इंजामदही में अल्लाह के अलावा कोई मेरा सहारा नहीं बन सकता। ला हौला वला कुव्वत इल्ला बिल्लाह, अकेला भी कर सकता हूँ ये काम अल्लाह के भरोसे पे, इसी की मदद और नुसरत मेरा काम बना सकती। देखिए जरूरत कितनी है, सब छोड़ देंगे मैं नहीं छोड़ूंगा, सब गिर जाएंगे मैं नहीं गिरूंगा। फिर कहते हैं ये वो मिशन है जिसकी इंजामदही की राह में बूढ़े और उम्र दराज लोगों ने उम्रें फनाख कर दी और नौजवान बूढ़े हो गए, जिसने अजमी को बोलने के हुनर सिखा दिए और आराबी बद्दू जिसकी वजह से हिजरत करने पर मजबूर हो गए, हत्ता कि उन्होंने इसको दीन ख्याल करना शुरू कर दिया। इसके अलावा वो किसी और चीज को हक तस्लीम करने के लिए तैयार नहीं हुए। तो ये एक जुहदे मुसलसल का काम है। जवान हैं तो दुआ कीजिए बूढ़े होने तक यही करते रहें, और बूढ़े हैं तो दुआ कीजिए दुनिया से जाते जाते यही काम करने लगे। कभी बात ही नहीं की लोगों के सामने, माइक पे आना मौत लगता है, तो कहते हैं ये अजमी को बोलने का तरीका सिखाता है। आपको बताओ कि आपके बोलने से किसी की जिंदगी बच जाएगी तो आप नहीं बोलेंगे? आप मुझे बताएं कि कोई बच्चा खिड़की से गिर रहा हो, अल्लाह ना करे, तो आप नहीं बचाएंगे उसको? मैं तो बचा ही नहीं सकती। तो अल्लाह ना करे कोई खिड़की से गिरे, जब लोग शहवात की जहन्नुम में जलते हैं तो हम नहीं बोलेंगे? तो जो लोग ये सोचते हैं ना कि हम बोल नहीं सकते, वो भी खुद पसंदी है। याद रखिए मैं बोलूंगी, अच्छा नहीं बोलूंगी तो लोगों को क्या होगा? अभी अंदर से मैं आ नहीं गई, और हम कभी जानते भी नहीं कि हमारे अंदर मैं भी है। हम बड़े आजीज और मिस्कीन लगते हैं, लेकिन अंदर ये एहसास बहुत है, मैं कैसा बोलता हूँ, मैं अच्छा बोलूंगी कि नहीं, या फिर लोगों का खौफ नहीं गया। वरना इंसान बोल्ड हो जाता है, भाई जैसा भी लगूं मेरी इस बात से तुम्हें अच्छा लगे ना लगे मैं बोलूंगा। एक तीसरी वजह भी होती है ना बोलने की, कि हम मुखालफत मोल नहीं ले सकते, खामखा मैं बोली तो लोग मुझे बुरा कहेंगे, या सेल्फ प्रोजेक्शन होती है अंदर। अच्छा तब बोलूंगी जब सब के वाह क्या अच्छा बोलती हैं, मजा आ जाता है इनकी बात सुन के, या उस वक्त बोलूंगी जब कोई मुखालफत ना करे, बस सुन के सबके जो ये कहती है हम मानने को तैयार है। ये सारी चीजें दिल से निकाल के बोले, आपकी फटी हुई आवाज में भी अल्लाह ताला बरकत डाल देगा। हजरत बिलाल की आवाज इतनी ऊंची थी और मोटी आवाज थी, तबलीग करते तो शायद कोई बंदा उनकी बात ना सुनता, अल्लाह ने उनको अजान देने के लिए चुन लिया। आप सोचते हैं बिलाल की आवाज कोई बड़ी सुरीली आवाज थी? नहीं, सुरीली नहीं थी, लेकिन जब उन्होंने अल्लाह के लिए अल्लाह की तरफ लोगों को बुलाना शुरू किया, अल्लाह ने उसमें बरकत डाल दी। तो आपके टूटे फूटे लफ्जों में अल्लाह बरकत खुद ही डाल देगा। शर्त यह है कि आप अपने दिल से दूसरों को निकाल दें। फिर इसी तरह से आप इसमें मिसाल देख लें, अगर इस सब्र की बात आए कि लोगों की तरफ बुलाने की, तो फिर हजरत नूह का नाम ना लें तो हक ही नहीं अदा होता। वाकई फिर इंसान को ये बात करनी ही नहीं चाहिए। 950 साल, 950 ईयर्स तक सब्र और तहमुल से काम लिया, सारी मुसीबतें सही, बर्दाश्त किया, आजमाइशों को खुशी से निभाया, हंदा पेशानी से। सूरत नूह आयत 5 और 6 में आता है, काल रब्बी इन्नी दऊतु कौमी लैलन व नहारा, काय मेरे रब मैंने इनको सुबह भी पुकारा शाम भी पुकारा, यानी मॉर्निंग शिफ्ट में भी पुकारा आके शाम को भी पुकारा, लेकिन फलम यजिदहुम दुआ इल्ला फिरारा, मेरे पुकारने ने इनको भागने के सिवा किसी चीज में ज्यादा नहीं किया। यानी इतने बदबख्त और महरूम थे कि ना ये सुबह में फायदा उठा सके ना शाम में फायदा उठा सके, बल्कि भागते ही रहे। कुछ को एलर्जी हो जाती है ना, फिर वो भागते हैं ऐसी चीजों से, तो कुछ को दीन से भी एलर्जी हो जाती है। लेकिन देखिए हजरत नूह चूंकि अल्लाह के लिए कर रहे थे ना, तो लोगों के भागने, कानों में उंगलियां डालने, चेहरों पे कपड़े डालने की वजह से भी इस काम को छोड़ा नहीं, क्योंकि अजर पे नजर थी, फिक्र थी उनको इस बात की कि मैंने लोगों से अजर नहीं लेना, लोगों को बचाना है। और याद रखिए जब लेने की बजाय देने वाले बन के पुकारेंगे ना, तो आपको अल्लाह ताला ज्यादा बात अच्छी करने का मौका देगा। लोगों की बातें क्या है, कर लो भाई, आओ مثال ہے میں یہاں بیٹھی ہوں نا, آپ سبھی دیکھ رہے ہیں, میں تھوڑا سا اسٹیج پہ بیٹھنے کے جیسے نمایاں ہوں, آپ سب مجھے برا کہے اس وقت, دل میں کہے اونچی کہے. اب میں اپنے امیجنیشن میں کہتی ہوں ادھر والے بھی مجھے برا کہہ رہے ہیں, ادھر والے بھی کہہ رہے ہیں, یہ بھی کر لے وہ بھی کہہ رہے, اور جتنے باہر بیٹھے ہیں وہ بھی کہہ رہے ہیں برا برا برا, کہتے رہیے. کیا میں یہاں بیٹھی ہوئی میرے پہ کوئی اثر ہوگا اس کا؟ یاد ہے نا کہ آپ میں سے کوئی اٹھ کے آئے تو کوئی مجھے ہاتھ لگائے, مجھے مکہ مارے, میرے سر میں کچھ لگائے, کوئی چیز دے مارے, ہو سکتا ہے کہ مجھے تکلیف ہو, لیکن آپ کی باتوں سے مجھے کیا تکلیف ہے؟ کیوں کہ میں تو یہاں اللہ کے لیے بیٹھی ہوں. جب آپ اللہ کے لیے اللہ کے بندوں کے فائدے کی نیت سے بولتے ہیں تو یہ صبر آسان ہے. ذرا آپ ایک چھوٹی سی ایکٹیویٹی تو لکھیں, ایوریج بنائیے حضرت نوح کو 950 ایئرس, لکھیے اس کے نیچے آپ مائنس کا سائن لکھیے اور آپ اپنے اس سفر کی میعاد لکھیے, یعنی آپ کو اس دعوت کے میدان میں کتنے سال ہوئے وہ لکھیے. اور دعوت کا آغاز تو قرآن کے پڑھنے سے شروع ہو جاتا ہے. سب سے پہلے تو ہم خود کو دعوت دے رہے ہوتے ہیں نا. جس دن آپ نے پہلے دفعہ اس سفر کا آغاز کیا وہ سال لکھیے, جب بھی جہاں سے بھی سیکھا. آپ مائنس کر کے بتائیے کہ 950 ایئرس ہو گئے آپ کو. مائنس کے نیچے پلس کا سائن تو نہیں آ رہا کہ حضرت نوح نے تو 950 ایئرس کیا, میں نے تو 1000 سال کر لیا. دیکھو میں تو حضرت نوح سے بھی 50 سال آگے نکل گئی, ایک بھی نہیں ہوگا ہم میں سے, ناممکن. چلیے 900 ایئرس ہو گئے, 50 کم کر دیں, حضرت نوح سے صرف 50 سال پیچھے ہے. 850 ایئرس ہو گئے, 750, 650, 550, 450, 352, 51, 50. یقین کیجئے ہمارے تو صرف 50 ایئرز بھی نہیں ہوئے, ہماری تو عمریں نہیں ابھی 50 سال کی ہوں. تو ہم نے کہاں حق ادا کیا؟ صبر کدھر ہے ہمارے اندر؟ 5 سال میں تھک جائیں, 50 کے ساتھ ایک زیرو اور اتار دیں, تھک گیا. تو پھر تھکنے کا مطلب کیا؟ صبر کی کمی ہے. یہ جو بندے کے مجھ سے جملے نکلتے ہیں نا, لوگ فائدہ نہیں اٹھاتے یا فائدہ نہیں ہوتا, لوگوں کو شوق نہیں ہے سیکھنے کا, اصل میں ہمارے اندر صبر کا شوق نہیں ہوتا. مہندی بھی کھولنی ہو نا تو اس کو بھی گھستے ہیں پہلے, گھیس گھس کے. وہ کہتے ہیں نا کہ مہندی رنگ لاتی ہے پتھر پہ گھسنے کے بعد, جب تک ہڈیاں نہیں رولیں گے, کچومر نہیں نکال دیں گے اپنا, تب تک لوگ آپ کی سنسیریٹی کو فیل نہیں کریں گے. آپ کہتے ہیں لوگوں کو شوق ہی نہیں ہے, پاس والے تو آتے نہیں, دور والے. آپ نے کیا کیا ان کے لیے ابھی تک؟ کہاں آپ نے ان کو کچھ دیا ہے؟ لوگ تو اتنے خوف زدہ ہیں دینداروں سے, وہ کہتے ہیں پتہ نہیں یہ چندہ ہی نہ مانگ لے ہم سے, یہ لینے والے ہی نہ بن جائے, یہ دینے والے بن جائے. یقین کریں جس دن سے میں یہاں آئی نا, میرا دل کرتا ہے روز کوئی 10-20 لوگ کھانا پکائیں اور سب ارد گرد کے گھروں میں کھانا بھیجیں, ایسے ہی محبت میں, تحفے کا حق. ہمسائے نہیں ہے ہمارے کیا؟ آپ اپنے ہمسائے میں کچھ نہ کچھ بھیجتے ہیں نا, تو کیا وہ اگر باہر دین کا نام لگا ہے, ہم اپنے 4-6 گھروں میں روز کھانا بھیجے, آپ میں یقین سے کہہ سکتی ہوں کہ بڑی طاقت ہوتی ہے اس میں. لوگ کہیں یہ ہم تو مسجدوں میں کھانا بھیجتے تھے, یہ مولویوں کا کھانا جاتا تو ہم نے دیکھا, یہ مولویوں کے گھروں سے آتا کس نے دیکھا؟ لیکن ابھی ہمارے اندر وہ درد نہیں آیا, تڑپ نہیں آیا, ہمارا کھانا ضائع ہو جاتا ہے پڑا پڑا, ہم نیچے نہیں بھیجتے. ہم کہتے ہیں چھوڑو اب کون دے, کون کھٹکائے, دیر بھی تو ہو رہی ہے نا. ایک سرکل میں جب پھنسے رہیں گے نا تو دعوت کا حق ادا نہیں ہوگا. آئیڈیاز, خیالات, ارادے, یہ کرو وہ کرو, دس دیٹ, لوگوں کو فکر ہو, خوشی ہو غم. اب آپ تو پتہ نہیں کیا سوچتے ہیں, میں عید کا کئی دفعہ جو میرے پاس بیٹھتا میں اس سے عید کا بات کرنے لگ جاتی ہوں. عید پہ کیا کریں, عید پہ لوگوں کو کیسے فائدہ دے, کیا طریقہ اختیار کریں کہ لوگ آپ کی عید کو دیکھ کر قرآن کی طرف آ جائیں. تو یہ آئیڈیاز اور ارادے کہاں سے ابلتے ہیں؟ جہاں آگ لگی ہوتی ہے کہ لوگ آگ کی طرف جا رہے ہیں. یہ جو کام ہے نا صبر کا, اس کا سب سے بلند درجہ ہے, کیونکہ 5 نبی ہیں جن کو اول العزم پیغمبر کہا گیا, حضرت نوح, ابراہیم, موسیٰ, عیسیٰ اور محمد رسول اللہ. اور 5 کا میدان آپ دیکھ لیجئے دعوت کا میدان تھا. اللہ تعالی ہمیں بھی یہ تڑپ لگا دے. پھر اسی طرح سے آپ دیکھیے کہ لوگوں کی باتیں سننا کوئی آسان بات ہے؟ بہت آسان ہے صبر والوں کے لیے. سورت آل عمران 186 میں اللہ تعالیٰ کہتے ہیں لَتُبْلَوُنَّ فِي أَمْوَالِكُمْ وَأَنفُسِكُمْ وَلَتَسْمَعُنَّ مِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِن قَبْلِكُمْ وَمِنَ الَّذِينَ أَشْرَكُوا أَذًى كَثِيرًا. اس کو تو ہائی لائٹ کر لیں، کوئی آپ کو وہابی کے، سنی کے، آپ کو کچھ بھی کے، یہ آیت یاد کر لیں آپ. اللہ کے نبی کو کہہ رہے تھے جن پہ مدینہ میں یہود باتیں بناتے تھے اور مکہ میں مشرکین نے آپ پہ باتیں بنائی، اللہ آسمانوں سے تسلیاں کیا دلا رہا ہے، یقیناً تم اپنے مالوں اور اپنی جانوں میں ضرور آزمائے جاؤ گے، اور یقیناً تم ان لوگوں سے جنہیں تم سے پہلے کتاب دی گئی، اس کو آج کے دیندار کہہ لیجیے، دیندار زیادہ باتیں کرتے ہیں آپ کے اوپر دنیا داروں سے. دنیا دار تو بھولے ہوتے ہو، کہتے ہیں پتہ نہیں جو بھی ہیں ہمیں، کہ ہم بچے پڑھوا لیتے ہیں ان سے، باتیں نہیں سنیں گے، قرآن پڑھا لیں. دیندار آپ کے خلاف زیادہ باتیں کریں گے، کیونکہ ہم پیشہ دشمن ہمیشہ، یہ ایک شروع سے اصول رہا. تو اللہ کہتے ہیں تم پہلے سے جن کو کتاب دی گئی تھی اور ان لوگوں سے جنہوں نے شرک کیا، ضرور تکلیف کی باتیں سنو گے، اور اگر تم صبر کرو، اب کریں کیا باتوں کے جواب میں باتیں؟ نہیں، صبر اور تقویٰ کرو تو بے شک یہ ہمت کے کاموں میں سے ہیں. تو دعا کیجئے کہ اللہ تعالی ہمیں ہمت دے دے. پھر اسی طرح سورت مزمل آیت 10، وَصْبِرْ عَلَى مَا يَقُولُونَ. کس کو کہہ رہے اللہ تعالیٰ؟ نبی کو. تو پھر اور کسی کی کیا ضرورت رہے گی؟ کہ آپ صبر کیجئے ان باتوں پہ یہ آپ کے اوپر کرتے ہیں، وَحْجُرْهُمْ حَجْرًا جَمِيلًا، اور خوبصورت طریقے سے ان کو چھوڑ دیں، یعنی وہ ایشو ہی نہ لائیں سامنے جس سے جھگڑے شروع ہوں. پھر سورت ابراہیم آیت 12 میں نبیوں نے جو اپنے قوموں کو کہا، وَلَنَصْبِرَنَّ عَلَى مَا آذَيْتُمُونَا، اور ہم ہر صورت میں اس پر صبر کریں گے جو تم ہم کو تکلیف پہنچاؤ گے، اور اللہ ہی پر بس لازم ہے کہ بھروسہ کرنے والے بھروسہ کریں. سورۃ انعام 34، وَلَقَدْ كُذِّبَتْ رُسُلٌ مِّن قَبْلِكَ فَصَبَرُوا عَلَىٰ مَا كُذِّبُوا وَأُوذُوا حَتَّىٰ أَتَاهُمْ نَصْرُنَا، یقیناً آپ سے پہلے کئی رسول جھٹلائے گئے تو انہوں نے صبر کیا کہ وہ جھٹلائے گئے اور ایزا دیے گئے، یہاں تک کہ ان کے پاس ہماری مدد آئی. تو کیا پتا چلا؟ کہ دائی کی زندگی کے پرپیچ راہوں پر صبر لازمی ہے. صبر کے دوش پہ سوار ہو کر اگر اس راستے کو عبور کر گئے تو منزل مل جائے گی، ورنہ راستے میں اٹک جائیں گے. سورت بقرہ 214 میں بھی یہی بات ہے، ام حسب تم ان تدخل الجنہ، کیا تم نے یہ سوچ لیا کہ تم جنت میں جاؤ گے، ابھی تم پر وہ بات ہی نہیں ہوئی جو پہلوں پہ ہوئی تھی. پھر سورت یوسف آیت 110، حتی اذا استیأس الرسل، یہاں تک کہ جب رسول بالکل نا امید ہو گئے اور انہوں نے گمان کیا کہ بے شک ان سے جھوٹ بولا گیا، تو ان کے پاس ہماری مدد آئی، پھر ہم نے جسے چاہا بچا لیا، اور ہمارا عذاب مجرموں سے ہٹایا نہیں جاتا. تو کیا پتا چلا؟ جو بندہ امر بالمعروف اور نہیں عن المنکر کرے گا، تبلیغ کرے گا، اس کو لوگوں کی طرف سے تکلیفیں برداشت کرنی پڑیں گی. علاج، ریئیکشن، صفائیاں پیش کرنا، نہیں، ایک بھی نہیں، بلکہ صبر اور تحمل اور اللہ سے مدد طلب کرنی ہے. اسی طرح ایک اور صبر ہے، میدان جنگ کا صبر. ہم نے تو وہ دیکھا نہیں اور اللہ نہ ہی حالات ایسے لائے، لیکن وہ صبر پڑھنا ہے تو مدنی دور پڑھ لیجئے، بدر سے لے کے تبوک تک کے معرکے دیکھ لیجئے. سامنے دشمن ہے، جان بھی جا سکتی ہے، ٹانگ بھی کٹ سکتی ہے، آپ ہینڈی کیپ ہو کے آ سکتے ہیں، آپ اندھے بن کے آ سکتے ہیں، آپ لنگڑے لولے بن کے اس میدان سے واپس آ سکتے ہیں، پھر بھی جانا ہے. بولیں کتنے جاتے ہیں؟ ابھی تو ہمیں دعوت کا صبر مشکل لگتا ہے نا، یہ تو باتوں کا سفر ہوتا ہے. میدان جنگ میں تو ٹانگ ٹوٹ سکتی ہے، آنکھ پھوٹ سکتی ہے، لیکن کرنا پڑے گا. سورہ انفال 45، اذا لقیتم فیتن فثبتوا، جب کسی گروہ سے مقابلہ ہو جم کے کھڑے ہو جاؤ. سورہ آل عمران 142، ام حسبتم ان تدخلوا الجنۃ ولما یعلم اللہ الذین جاہدوا منکم ویعلم الصابرین، کیا تم نے یہ سوچ لیا کہ جنت میں داخل کیے جاؤ گے، ابھی تک اللہ نے جہاد کرنے والے اور صبر کرنے والوں کو پہچانا ہی نہیں ہے، یعنی یہ تو کرنا پڑے گا. اور سورت آل عمران 144 میں تو نبی کی وقتی شہادت کی خبر دے کر بھی اللہ نے مسلمانوں کو آزما لیا تھا کہ تم کیا سوچتے ہو کہ تم ایسی بچ جاؤ گے، وما محمد الا رسول، اور نہیں ہے محمد مگر ایک رسول صلی اللہ علیہ وسلم، کئی رسول گزرے تو کیا اگر وہ فوت ہو جائے یا قتل کر دیا جائے، तो तुम अपनी एड़ियों पे फिर जाओगे। अब आप और मैं खुद से पूछें, ये मेरे लिए बातें, आपके लिए, ये हम सब के लिए बातें, हम कहाँ खड़े हैं? अपनी जिंदगी के मार्कों में ही अभी इतने मसरूफ हैं कि अल्लाह के दीन को तो अभी हमने बस अभी चखना शुरू किया है। हमारी जिंदगी में भी वो दर्द नहीं जागा जो नबियों का असल दर्द था। अभी जिंदगी के दुखों में जी रहे हैं, बीच में एक छोटा सा दुख हमने दीन का लगा तो लिया, अल्हम्दुलिल्लाह, ये भी शुक्र है। अभी ये पूरी जिंदगी पे छाया नहीं है। लिख ले, जब तक आपके सारे दुखों के अंदर सबसे बड़ा गम या दुख अल्लाह के दीन का ना लग जाए, ईमान की लज्जत नहीं पाएंगे। और दूसरी तरफ भी है अरमान, खुशियां, चाओ अपनी जाती। बीच में ये भी बड़ी खुशी होती है कि लोगों को दीन की तरफ आता देखें, कुरान पढ़े, बड़ी खुशी है। अगर ये डोमिनेंट नहीं है, साइड का एक लटीका सा लटका हुआ है, बात नहीं बनेगी। जब ये सारों पे ऊपर नहीं आएगी, गम भी सबसे बड़ा दीन का और खुशी भी सबसे बड़ी दीन की, फिर अल्लाह को पता होता है कि आप वाकई उसके रास्ते में सच्चे हैं। इसी में तालूत और जालूत का वाक्या पढ़ लें, सूरह बकरा 249 आयत इधर लिखी हुई है, लेकिन दो रकू पे वाहित है। वहां भी क्या मसला था? इसका पानी नहीं पीना, इन अल्लाह मुबतलीकुम बिनहर फमन शरीबा मिनहु फलैसा मिन्नी, ये दुनिया का समंदर है, इसको जरा थोड़ा लेना। हाँ, वमल्लम यतअमुहु फइन्नहु मिन्नी, बस जरूरत का एक चुल्लू भर लो, खाने का पीने का तो ठीक है, लेकिन हुआ क्या? फशरिबु मिन्हु इल्ला कलील, सारे ही पी गए। दुनिया दुनिया चाहिए थी ना, कौन आती दुनिया को रोके? आज भी हमारा गम क्या है? दुनिया ही तो है। दीन एक्सीलेंसी पे क्यों नहीं जाता, कभी आपने सोचा? पार्ट टाइम वर्कर्स कभी दीन को फुल टाइम नाफिज नहीं कर सकते, पक्की बात है, 100% बात है। पार्ट टाइम क्लासेस पार्ट टाइम मुस्लिम पैदा करती हैं। सारी चीजों में एक चीज दीन भी डाल लो, हफ्ते में एक दिन क्लास लो, 10-12 साल में कुरान पूरा करो, लोगों को यकीन दिला दो कि दुनिया 6 दिन और एक दिन में से 2-2.5 घंटे दीन के। ना वो ईमान वाले लोग वहां से निकलते हैं, ना जज्बे, ना बुलबुले, क्योंकि 6 दिन मारे खपते आते हैं इधर उधर से, फिर हफ्ते की क्लास लेते हैं, फिर 2 दिन की क्लास ले लें, और बड़ा इम्तिहान करते करते। जब तक फुल टाइम अपने आप को डेडिकेट नहीं करेंगे, दीन की कोई बहुत बड़ी खिदमत नहीं हम कर सकते। जो कर रहे हैं अल्लाह ताला कबूल तो करेगा ही, लेकिन जो हम उम्मीदें लगाते हैं ना अल्लाह से बड़ी बड़ी, उन उम्मीदों को पूरा करने के लिए हमें खुद पहले अपनी उम्मीदों पे पूरा उतरना है। और जो इस पे लग गया वो तर गया, उसकी दुनिया भी बन गई, उसकी आखिरत बन गई, उसके गम अल्लाह ले लेता है, उसकी परेशानी अल्लाह लेता है, कुछ भी हो वो कहता है बस मुझे नहीं चाहिए। तो दुनिया को कितना ले, गोरफा चुल्लू कूते ला यमूत, इतना खाना के बस जी लो, इतनी दुनिया के बस सोने को जगह मिल जाए घर में, और जब पांव पिसारते हैं तो बात नहीं बनती। फिर सबर की एक और किस्म है इंसानियत को नफा देने के लिए, और वो कौन सी किस्म है? तलबे इल्म। आप कहेंगे ये तो सबसे पहले होनी चाहिए थी, लेकिन इन्होंने इसको आखिर में क्यों रखा है? क्योंकि इल्म की तलब सबसे मुश्किल है। इल्म सबर के सारे मरहले आसान कर देता है जो हम पढ़ चुके हैं अभी तक, और इल्म नहीं लेंगे ना तो ना उम्मत का दर्द है, ना जिहाद कर सकते हैं, ना आप कुछ दावत इल्लाह कर सकते हैं। तो लिख लेंगे आप सब स्टूडेंट्स, एक एक बंदा अपने नाम के खत लिख ले इस हिस्से के साथ कि तलबे इल्म के रास्ते का सबर सबसे मुश्किल है। दुश्वार भी है, मशक्कत तलब भी है, पसीना भी बहाना पड़ता है इसमें, कमर भी टूटती है, हाथ भी थकता है, मेहनत और मशक्कत भी है, मिलता भी कोई नहीं। इस कोर्स के करने पे पैसे मिलने लगे तो फिर तो आसान हो जाए, कहां फिर फीस भी देनी पड़े। अगर तालिब इल्म सबर के असलहे से लैस ना होना तो अपनी मुराद तक किसी सूरत में रसाई हासिल नहीं कर सकता। ये मैं नहीं कह रही, आपके सामने लिखे मैं जुमले पढ़ लें, शायद आप में से कोई सोचे ये इनका प्रोफेशन है, इनको तो इसी मौजू पे बात करके मजा आता है। हाँ, इट्स प्रोफेशन नहीं, ये पैशन है, ये एक जुनूनियत की हद तक ये शौक है कि लोग कुरान पढ़ जाए, लोगों को दीन समझ आ जाए। क्यों नहीं कर पाते, कभी आपने सोचा? इस वक्त अगर आप कोई फिगर्स एंड फैक्ट्स नॉर्वे के निकलवाइए कहीं से, जो लोग कोर्सेज कर रहे हैं, لینگویج کورسز، کمپیوٹر کورسز، سوئمنگ کورسز اور اٹی بچی کورسز اور قرآن کورسز. سب سے لو گراف کس کا؟ سب سے زیادہ لو نمبرز آف ڈوئنگ کتنے لوگ کس میں؟ کیا ادھر ملتا کچھ نہیں ہے؟ ملتا تو ادھر سب سے زیادہ، لیکن نظر کمزور ہوتی ہے انسان کی. میں ایسی کسی سے بات کری تھی، میں نے کہا اللہ سے اتنی فراخی مانگے کہ جیسے 9 کورسز کرانے کے پیسے دیتی ہے نا، اللہ ہمیں بھی اس قابل کر دے کہ ہم دینے والے بن جائیں. کورس آفر کر دیں، یہ پڑھیں، آئیں قرآن سیکھیں، یہ شرائط ہیں، ساتھ پیسے لیں ہم سے. اور وما ذالک علی اللہ بی عزیز، اللہ کے لیے کچھ مشکل نہیں ہے. اگر ایسے بھی کر کے کوئی آتا ہے اخلاص کے ساتھ، تو یہ کوئی نقصان کا سودا نہیں. سپانسرز ڈھونڈ لیں جو نہیں کر سکتے یہ کورس. یعنی میرا دل کڑتا ہے کہ سبل اسلام کورس زندگی بدلنے والا کورس ہوتا ہے. آپ سب اس کے گواہ ہیں جو اس مرحلے سے گزرے ہیں. اور شہر کے لوگوں کے اندر سے آپ ریشو دیکھیں تو آٹے میں نمک ہوتا ہے. ہمیں بھی رحم آ جاتا ہے نا. ہائے، فل ٹائم تو کوئی نہیں کر سکتا، کیونکہ اسٹڈیز کون چھوڑے، جاب کون چھوڑے، گھر کون چھوڑے، بچے کون چھوڑے. یہ 4 گھنٹے میں دنیا کا ہر کام کرنا ہے، گھر کا کام بھی سارا اسی میں ہی ہونا ہے ہمارا. کیوں؟ علم نہیں ہے. حضرت حضر کا قصہ اللہ نے بیان کر دیا کہف میں 67-68، بے شک تو کر ہی نہیں سکتا میرے ساتھ صبر. گئے، چلے جاؤ. ایک استاد شاگردوں کو کہہ رہا ہے، صبر کا بستہ بھر کے نہیں لاؤ گے ساتھ تو تم جہاں ٹک نہیں سکتے. اور ہر چیز آپ کے ہاتھ علم میں آ بھی نہیں سکتی جس کی آپ کو خبر نہیں، تو صبر کیسے کریں گے؟ یعنی استاد شاگردوں کو کہتا ہے، آپ کو ابھی اس علم کی ویلیو ہی نہیں پتا تو آپ صبر کریں گے کیسے؟ وقت پہ کون آتا ہے؟ جس کو اجر کا یقین ہوتا ہے. اور وقت سے پہلے کون نکل جاتا ہے؟ جس کو محرومی کا احساس نہیں ہوتا. کوئی چیز آپ لکھ کے دیکھ لیں، جو رکاوٹ بنتی ہے آپ کے وقت پہ آنے میں یا جلدی چلے جانے میں، دو ہی چیزیں ہیں نا. یا آپ صبح نہیں ہوتے یا آپ شام میں نہیں ہوتے، اینڈ پہ نہیں ہوتے، بیچ میں تو پھر آ ہی جاتے ہیں. دونوں طرف کی کناروں پہ جو بریکٹس ہیں نا، اس کے نیچے ریزنز لکھ لیجئے. سونے سے لے کر سستی سے لے کر اپائنمنٹ، ڈاکٹرز، جاب، نو، بازار، شاپنگ، کیا ان کی ورتھ اتنی ہے جو وہاں جا کے مس ہو جاتا ہے، وہاں سے محروم ہو کر مس ہو جاتا ہے. تف کرے بندہ اپنے اوپر، تف ہے اے نفس تیرے اوپر کہ تو نے آج پھر قرآن کی ایک چیز چھوڑ دی. صحت اللہ نے دینی تھی کہ ڈاکٹر نے دینی تھی؟ اور میں اتنی حیران ہوتی ہوں، اتنی چھوٹی چھوٹی باتیں ہماری جان کا روگ بنی ہوئی ہیں. ہمارے بچوں کو تیرنا نہ آیا تو وہ تو ڈوب ہی جائیں گے سمندر میں. نہ آپ نے سمندر میں جانا نہ کچھ، آپ ان کو تیراکی کرتے ہیں. اور مجھے حیرت ہوئی، کسی نے کہا 3-4 ہزار کرون دے کر بچوں کو تیرنا سکھاتے ہیں اور اس پہ پیسہ بھی دیتے ہیں، اور اپنے ہی بچے کو کہیں حفاظت میں رکھے تو ہم کہتے ہیں اب اس کے ہم کیا دیں. آپ سوچیے کہ ترجیحات کیسے بدلتی ہے نا. وہ لوگ جن کو ہم بڑے مایوس لوگ سمجھتے ہیں، وہ بھی اتنا خرچ کرتے ہیں اپنے بچوں پہ. ایک ایک بار نے ہاگن پہ 2-2-3-3 ہزار کرون دیتے ہیں. آپ چھٹیاں نکال کر مہینے کے 20 دن کر لیں، آپ کے دل کو ہاتھ پڑے گا کہ ایک دن کا 200-250 کرون دیتی ہوں، اور کتنے گھنٹے؟ 2-3 گھنٹے. اور وہاں سے سیکھ کے کیا آئیں گے؟ جو بھی ان کے نصیب میں ہوگا. لیکن ایک سسٹم بنا ہوا ہم قبول کرتے ہیں دین کے نام پہ. نہ نہ نہ، توبہ کرو، یہ نہیں ہو سکتا. تو یاد رکھیے، جب تک آپ کے میرے دل میں اس چیز کی محبت اور قدر ساری چیزوں سے بڑھ نہیں جائے گی، علم نہیں آئے گا. علم کا ایک غلغلہ آتا ہے زندگی میں، ہے. اصل علم کیا ہوتا ہے آپ کو پتا ہے؟ جو آپ کے جسم کا حصہ بن جائے. مثلا خوراک کون سی ہے؟ جو آپ کی صحت بن جائے نا. کو خوراک کے ہم نے ساتھ پاؤچز تو نہیں لٹکائے ہوتے. دل تو ہمارا بھی چاہتا ہے نا کہ ہمیں بھی دین سے اتنی محبت ہو جائے جتنی نوح کو تھی، ہمیں بھی حصر جیسی کمٹمنٹ، اور ہمیں بھی موسیٰ جیسا شوق ہے. پورا کیوں نہیں بنتا؟ کیونکہ ادھر سے ادھر دل لٹکے ہوتے ہیں. اب ہم کسی مجبوری میں اس سسٹم میں، میں کسی پہ کوئی تنقید نہیں کر رہی، نہ آپ میں سے کسی پہ. میں صرف ایک احساس پیدا کرنا چاہتی ہوں کہ کب وہ وقت آئے گا کہ دین اتنی بڑی مجبوری بن جائے جتنی اس وقت عام لوگوں کی دنیا مجبوری بنی ہوئی ہے. گرم کھانا پکانا بچوں کے لیے، آتے ہی کھانا گرم ہو، میں اس لیے قرآن نہیں سیکھ سکتی، کیا مجبوری ہے. پھر تو بچے رات کو پاؤں دبا کے سوئے نا کہ امی جی آپ نے قرآن قربان کر دیا کیونکہ میں آیا تو آپ نے میرے لیے گرم گرم روٹی پکائی ہوئی تھی. پھر تو پاؤں دبائیں نا تو بات بھی بنے, رزلٹ نتائج ہمارے سامنے. تو اللہ تعالیٰ کہتے ہیں صبر کے بغیر علم نہیں آتا. موسیٰ علیہ السلام کا جملہ 69 کا حق, ستجدونی انشاء اللہ صابرا, ان قریب تو مجھے صبر والوں میں پائے گا, ولا سیلک امرا, اور میں تیرے حکم کی نافرمانی نہیں کروں گا. اللہ موسیٰ جیسے طالب علم ہر ادارے کو دے دے جو صبر بھی کرے, سیلف کنٹرول بھی ہو اور رولز کو فالو بھی کرے. تو یہ بڑی ضروری چیز ہے. دعا کیجئے کہ آج دین کی یہ ویلیو مل جائے, پھر بات بنے گی.